ले हिजो मात्र क्रिसमस उत्सव मनायौँ। क्रिसमस सेवापछि म र मेरी श्रीमती भटभटेनी सुपर मार्केट गयौँ। बजार एकदमै भिड थियो, मान्छेहरू किनमेल गर्नमा व्यस्त थिए। क्रिसमसको ठुलो क्रिसमस ट्रीको अगाडि तस्बिरहरू खिचिँदै थिए। सबै व्यक्तिहरू साथै क्यासियरहरू रातो टोपीमा सजिएर ग्राहकहरूको सेवा गर्नमा एकदमै व्यस्त थिए। तर म विचार गर्छु कि ती मानिसहरूमध्ये कतिजनाले क्रिसमसको अर्थ बुझेका छन्, तिनीहरूमध्ये कतिजनालाई क्रिसमसको कथाको बारेमा साँच्चीकै ज्ञान छ, त्यो पुरानो कथाको बारेमा जुन कथा बेथलेहम गाउँको गाईको गोठमा सुरु भएन तर त्योभन्दा पनि धेरै पहिले नै सुरु भएको थियो। क्रिसमस धेरै वर्ष पहिले सुरु भएको एउटा महान भव्य कथाको केवल एउटा अंश मात्र हो। यो कथा अदनको बगैँचामा सुरु भएको थियो, जब परमेश्वरले मानव जाति सहित सबै थोक सृष्टि गर्नुभयो, जब मानिस जातिले परमेश्वरको विरुद्धमा विद्रोह गर्यो। कहानी कथा त्यहीँ अन्त्य भएन, तर एकपछि अर्को त्यो कथा त्यो कहानी खुल्न थाल्यो र कथा झनै रोचक बन्दै गयो। आज हामी त्यही पुरानो कथाको सुरुवाती भागतिर फेरि फर्केर हेर्नेछौँ। कृपया तपाईँले आफ्नो बाइबलमा उत्पत्ति 4 अध्यायमा पल्टाउनुहोस्। तपाईँसँग बाइबल छैन भने हामीसँग केही बाइबलहरू सित्तैमा उपलब्ध छन्, तपाईँले हाम्रो तर्फबाट उपहार स्वरूप लान सक्नुहुन्छ र अर्को हप्ता तपाईँले त्यो बाइबल लिएर आउनुपर्ने हुन्छ। उत्पत्ति हाम्रो बाइबलमा भएको सुरुकै पुस्तक हो, तपाईँले सुरुकै पुस्तक पल्टाउनुहोस् र 4 अध्याय। मलाई लाग्छ हामी सबैजनाले अध्याय यो पदहरू सबै बुझ्छौँ भन्ने लाग्छ। यहाँनिर हामी 4 अध्यायबाट आज परमेश्वरको वचन हेर्दैछौँ। जसरी म पढ्छु, कृपया तपाईँलाई आफ्नो बाइबलमा हेर्नुहोस्। आफ्नी पत्नीसित आदमको सहवास भयो र तिनी गर्भवती भएर कैनलाई जन्माइन् र भनिन्, परमप्रभुको सहायताले एक पुरुष जन्माए। फेरि तिनले कैनको भाइ हाबिललाई जन्माइन्। हाबिल भेडा गोठाला भए र कैन चाहिँ भूमिको खेती किसानी गर्ने भए। केही समय बितेपछि कैनले परमप्रभु कहाँ भूमिको उब्जनीबाट केही ल्याए, तर हाबिलले आफ्ना भेडाको बगालबाट पहिले बियाएका पाठारका बोसे भाग ल्याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, तर कैन र उनको भेटी ग्रहण गर्नु भएन। यसैले कैन ज्यादै रिसाए र उनको मुख अँध्यारो भयो। तब परमप्रभुले कैनलाई भन्नुभयो, त किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ? यदि तैँले जे ठिक छ त्यो गरिस् भने त ग्रहणयोग्य हुँदैनस् र, तर यदि तैँले ठिक काम गरिनस् भने त पाप तेरो ढोकामै ढुकिबस्छ, त्यसको इच्छा त प्रति हुनेछ, तर तैँले त्यसलाई अधीन गर्नै पर्छ। कहिले आफ्नो भाइ हाबिललाई भने, अब हामी बाहिर खेतमा जाउँ। अनि जब तिनीहरू खेतमा थिए, तब कहिले आफ्नो भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे। तब परमप्रभुले कहिलेलाई सोध्नुभयो, तेरो भाइ हाबिल कहाँ छ? तिनले भने, मलाई थाहा छैन, के म मेरो भाइको गोठाला हो र? परमप्रभुले भन्नुभयो, यो तैँले के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ। त अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्। जसले तेरो भाइको रगत मेरो हातबाट लिनलाई आफ्नो मुख उगार्यो, तैँले भूमिको खेती गर्दा अब उपरान्त त्यसले तँलाई आफ्नो उब्जनी दिने छैन। त पृथ्वीमा एक बिना चैनको डुलुवा हुनेछस्। कैनले परमप्रभुले भने, मैले सहनै नसक्ने एउटा दण्ड मलाई भयो। हेर्नुहोस्, आज तपाईँले मलाई यस भूमिबाट निकालिदिनुहुन्छ र तपाईँको उपस्थितिबाट मैले लुक्नुपर्नेछ। म पृथ्वीमा बिना चैनको डुलुवा हुनेछु र मलाई फेला पार्ने जोसुकीले पनि मलाई मार्नेछ। तर परमप्रभुले तिनलाई भन्नुभयो, त्यसो होइन, जसले कैनलाई मार्छ त्यससित 7 गुणा बदला लिनेछ। अनि कैनलाई कसैले फेला पारेर नमारोस् भने परमप्रभुले तिनमाथि एउटा चिन्ह लगाइदिनुभयो। तब कैन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद भन्ने देशमा बस्न लागे। आफ्नी पत्नीसित कैनको सहवास भयो र गर्भवती भएर तिनले हनोकलाई जन्माइन्। कैनले एउटा सहर बनाएर आफ्नो छोराकै नाउँमा त्यस सहरको नाउँ पनि हनोक राखे। हनोकबाट इरादको जन्म भयो, इरादबाट महियालको जन्म भयो, महियालबाट मत्तुसायलको जन्म भयो र मत्तुसायलबाट लेमेकको जन्म भयो। लेमेकले 2 जना पत्नी ल्याए, एउटीको नाउँ आदा र अर्कीको नाउँ सिल्ला थियो। आदाले यावालाई जन्माइन्। उनी पालमा बस्नेहरू र पशु पाल्नेहरूका पुर्खा थिए। उनका भाइको नाउँ युवाल थियो, युवाल हो। उनी चाहिँ भिडा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा भए। सिल्लाले तुबल कैनलाई जन्माइन्। उनी सबै किसिमका काँसे र फलामका हतियारहरू बनाउँथे। थुबलकैनकी बहिनी नामा थिइन्। लेमेकले आफ्नो पत्नीलाई भने, ए आदर सिल्ला, मेरो कुरा सुन, ए लेमेकका पत्नी हो, मैले भनेको कुरामा ध्यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई यदि कैनको बदला 7 गुणा लिइन्छ भने लेमेकको चाहिँ 77 गुणा लिइनेछ। फेरि आफ्नी पत्नीसित आदमको सहवास भयो र तिनले एकजना छोरो जन्माइन् र तिनको नाउँ यसो भनेर सेत राखिन्, कैनले मारेको हाबिलको सट्टामा परमेश्वरले एकजना अर्को बालक मलाई दिनुभयो। सेतको पनि एकजना जन्म एकजना छोरो भयो र उनको नाउँ एनोस राखियो। त्यसपछि त्यस समयदेखि मानिसले परमप्रभुको नाउँको पुकारा गर्न सुरु गरे। उत्पत्ति 4 अध्यायबाट आज हामी एउटा मुख्य कुरा सिक्नेछौँ। आजको वचनको मुख्य विषय त्यही हुनेछ कि परमेश्वर आफ्ना प्रतिज्ञाप्रति विश्वासयोग्य हुनुहुन्छ। मुख्य विचार, परमेश्वर आफ्ना प्रतिज्ञाप्रति विश्वासयोग्य हुनुहुन्छ। तर प्रश्न यो छ कि कुन प्रतिज्ञाप्रति परमेश्वर कुन प्रतिज्ञाप्रति विश्वासयोग्य हुनुहुन्छ? उत्पत्ति 3 हामीले एउटा परमेश्वरले गर्नुभएको प्रतिज्ञा हामीले पढेका थियौँ। त्यहाँ यसरी लेखेको छ, तेरो र स्त्रीको बिचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुचो डस्नेछ। परमेश्वर आफ्नो यो उत्पत्ति 3:15 भएको प्रतिज्ञाप्रति विश्वासयोग्य हुनुहुन्छ। उद्धारको प्रतिज्ञाप्रति विश्वासयोग्य हुनुहुन्छ। परमेश्वरले यहाँ उद्धारको प्रतिज्ञा गर्नुभएको छ उत्पत्ति 3:15 र त्यही प्रतिज्ञाप्रति उहाँ 4 अध्यायमा पनि विश्वासयोग्य भएको हामी देख्दछौँ। आदम र हव्वाले परमेश्वरको विरुद्धमा विद्रोह गरेर संसारमा भयङ्कर दुष्टता छाडिदिएका थिए। तर परमेश्वरले मानिसको विद्रोह स्त्रीको सन्तानद्वारा एक दिन हटाइनेछ भने यहाँनिर प्रतिज्ञा गर्नुभएको थियो। सम्पूर्ण बाइबल यही प्रतिज्ञाको बारेमा हो वास्तवमा, कि परमेश्वरले मानिस जाति विरुद्धको बढ्दो पाप र विद्रोहको बावजुद पनि एक दिन उहाँले सर्पको शैतानको शिर कुच्याउनु हुनेछ र मानिसको उद्धार गरेर आफूसँग मिलापमा ल्याउनु हुनेछ। त्यही मानिस जाति परमेश्वर विरुद्धको बढ्दो पाप र विरुद्धमा अथवा विद्रोहमा डुब्दै गए तापनि परमेश्वर उहाँको आफ्नो उद्धारको प्रतिज्ञाप्रति विश्वासयोग्य रहनुहुन्छ। उत्पत्ति 4 अध्यायले मानिसको बढ्दो नैतिक भ्रष्टताको बिचमा पनि परमेश्वर आफ्नो प्रतिज्ञाप्रति विश्वासयोग्य हुनुभएको गवाही दिँदछ। खालि यहाँ कैन र हाबिलको दाजुभाइको यहाँनिर कथा बारेमा हामीलाई यहाँनिर मोसाले बताइरहेको छैन, तर परमेश्वरको आफ्नो प्रतिज्ञाप्रतिको विश्वास योग्यताको बारेमा हामीलाई बताइरहेको छन्, गवाही दिइरहेको छन्। परमेश्वरको महान प्रतिज्ञा यहाँ जारी रहेको हामी देख्दछौँ। स्त्रीको सन्तानले सर्पको शिर कुच्याउने नै छ, तर त्यो स्त्रीको सन्तानको जब हामी 4:1 हेर्छौँ, आफ्नी पत्नीसित आदमको सहवास भएर तिनी गर्भवती भएर कैनलाई जन्माइन् र भनिन्, परमप्रभुको सहायताले एकजना पुरुष जन्माइन्। यो स्त्रीको सन्तान को हुनसक्छ भन्नेको प्रश्नको उत्तरमा सायद यतिखेरको समयमा कैनको जन्मसँगै हव्वाले सोचेको हुनुपर्छ कि उनै प्रतिज्ञा गरेको त्यो सन्तान हो। अब कैनद्वारा परमेश्वरले सर्पको शिर कुच्याउनु हुनेछ, त्यही भएर यहाँनिर परमप्रभुको सहायताले एक पुरुष जन्माए भने यो वाक्यांश छ। यो वाक्यांशमा हब्बाको आशा कैनमा भएको देखिन्छ, तर कैन प्रतिज्ञा गरेको सन्तान थिएनन् भनेर प्रमाणित हुन धेरै समय लागेन। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, तर कैन र उनको भेटी ग्रहण गर्नु भएन। किन? कारण यो थिएन कि कैनले पशुबलि ल्याएन, पशुबलि ल्याउन असफल भए, उसले आफूसँग भएको कुराले होइन, आफूसँग जे थियो कैनले त्यही लिएर परमप्रभुलाई चढाए। हाबिल भेडा गोठाला थिए र उनले भेडा ल्याए, र कैन चाहिँ भूमिको खेती किसानी गर्ने भएकोले उनले भूमिको उब्जनीबाट केही ल्याए, त्यसमा समस्या केही छैन। भूमिको उब्जनीबाट केही ल्याए भने वाक्यमा हुनु त कैनले सायद त्यो उब्जनीबाट असल उब्जनी चाहिँ आफूसँग राखेको हुनुपर्छ, केही ल्याए भन्ने शब्द गर्छ। जे भए पनि तिनीहरूको भेटीको स्वीकार र अस्वीकार तिनीहरूले के ल्याएमा आधारित थिएन, तर तिनीहरूले कसरी ल्याएमा आधारित थियो। परमप्रभुले किन हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो तर कैन र उनको भेटी ग्रहण गर्नु भएन? विश्वास नै यसको उत्तर हो, विश्वास नै यसको उत्तर हो। हिब्रू 4:11 अनुसार विश्वासद्वारा हाबिलले परमेश्वरलाई कैनले भन्दा अझ ग्रहण योग्य बलि चढाए र त्यसद्वारा नै हाबिल धर्मी ठहरिए। जब तपाईँ बाइबल पढ्नुहुन्छ कहिलेका तपाईँले प्रायः जसो भन्दा पनि फरक पर्दैन, तपाईँले पुरानो करारको चस्मा लगाएर बाइबल नयाँ करारको चस्मा लगाएर पुरानो करारलाई पढ्नुपर्ने हुन्छ। पुरानो करार अनुवाद गर्दाखेरि हामीले कहिले काहीँ नयाँ करारमा जानुपर्ने हुन्छ र नयाँ करारको त्यो नेतृत्व हामीले पछ्याउनु पर्ने हुन्छ। नयाँ करारका लेखकहरूले पुरानो करारलाई कसरी अनुवाद गरिरहेको छन् अनि त्यही हाम्रो अनुवाद हुनुपर्छ। हिब्रूले कैन र हाबिलको कथालाई यसरी अनुवाद गरेको छन् कि परमेश्वरले हाबिलको भेटी ग्रहण गर्नुभयो तर कैनको भेटी ग्रहण गर्नु भएन, किनभने विश्वासद्वारा हाबिलले परमेश्वरलाई कैनले भन्दा अझ ग्रहणयोग्य बलि चढाए। हाबिलले विश्वासद्वारा भेटी चढाए, तर कुन कुरामा विश्वास गरेर, के कुरामा हाबिलले विश्वास गरेको थियो? आजको संसारमा विश्वास त हामीले परिभाषित गर्न आवश्यक छ, के कुरामा विश्वास भनेर सोध्न आवश्यक, किनकि विश्वासको कुरा हुन्छ। विश्वास खालि विश्वास गर्नुहोस् विश्वास गर्नुहोस् भन्ने कुराहरू चारैतिर सुन्न हामी सक्छौँ, तर हाबिलले कुन कुरामा विश्वास गरेर भेटी ल्याए? परमेश्वरको प्रतिज्ञामा। हाबिलले परमेश्वरको प्रतिज्ञामा विश्वास गरेको थियो। उत्पत्ति 3:15 भएको प्रतिज्ञामा विश्वास गरेको थियो। परमेश्वरले एक दिन उहाँको प्रतिज्ञाको सन्तानद्वारा मानिस जातिको उद्धार गर्नुहुनेछ भन्ने प्रतिज्ञामा हाबिलले विश्वास गरेको थियो। यसको मतलब हाबिलले आफ्नो पाप क्षमाको लागि आफ्नो बलिदानमा भरोसा गरिरहेको थिएन, बरु उनले आफ्नो पाप क्षमाको लागि परमेश्वरको अनुग्रहमा भरोसा गरिरहेको थिए। उसले परमेश्वरको अनुग्रह खोजिरहेको थिए र उसले परमप्रभुमा एउटा बलि चढाए। तर कैनले भने आफ्नो काममा भेटीमा उसले भर परिरहेका थिए र उनले विश्वासद्वारा भेटी चढाएनन्, तसर्थ कैन र उनको भेटी ग्रहण भएन। प्रियहरू, सुरुदेखि नै यो कुरा एकदमै स्पष्ट छ कि परमेश्वर उहाँ माथिको विश्वासद्वारा आउने आज्ञा पालन चाहनुहुन्छ। रोमी 1:5 पनि यही भन्दछ। फेरि के तपाईँको आज्ञाकारिता यसु ख्रिस्टमाथिको विश्वासद्वारा आइरहेको छ? तपाईँले गर्ने हरेक कुरा के ती परमेश्वरमाथिको भरोसाद्वारा प्रेरित छन्? तपाईँ चर्च आउनुहुन्छ, बाइबल पढ्नुहुन्छ, भेटी दशमचा चढाउनुहुन्छ, कि यी सबै कुरा परमेश्वरमाथिको ख्रिस्टमाथिको विश्वासद्वारा अभिप्रेरित भएका छन्, या यी कुराहरूद्वारा तपाईँ परमेश्वरको सामु धर्मी ठरिन खोज्नुहुँदैछ, अझै स्वीकार लिन खोज्नुहुँदैछ, अझै आशिष खोज्नुहुँदैछ? आफ्ना हृदयलाई कृपया जाँच्नुहोस्। परमेश्वरले कैनलाई ग्रहण गर्नुभएन किनकि उनले कामहरूद्वारा ग्रहण गरिन खोजे, उनले आफ्नो कामहरूद्वारा धर्मी ठहरिन खोजे। र यहाँबाट स्पष्ट हुँदछ कि कैन त्यो प्रतिज्ञा गरेको सन्तान थिएन, यसको विपरीत कैन सर्पको पक्षमा थिए। 5 हेर्नुहोस् न, जब परमेश्वरले कैन र उनको भेटी ग्रहण गर्नु भएन, कैन ज्यादै रिसाएर उनको मुख अध्यारो भयो। कैन वाज नट विलिङ टु लेट गड बी गड। कैनले परमेश्वरको फैसला स्वीकार गर्न चाहेन। हाबिल माथिको परमेश्वरको अनुग्रहलाई लिएर कैन यहाँ डाहा गरिरहेका छन्। कैनको हृदय खराब थियो, कैनको हृदय खराब थियो भन्ने कुरा स्पष्ट छ। तब परमप्रभुले कैनलाई भन्नुभयो, त किन रिसाउँछस्? तेरो मुख किन अध्यारो छ? यदि तैँले जे ठिक छ त्यो गरिस् भने त ग्रहणयोग्य हुँदैनस् र। परमेश्वर आफैले गवाइदिनु हुँदैछ कि कैनले जे ठिक छ त्यो गरिरहेको थिएन। उसले भेटी त ल्याइरहेको थियो तर उसको नियत, उसको हृदय भने खराब थियो। उसले आफ्नो भेटीमा, काममा, परिश्रममा ऊ भर परिरहेको थियो तर परमेश्वरको अनुग्रहमा ऊ भर परिरहेको थिएन। त्यही भएर परमेश्वरले फेरि कैनलाई दोस्रो मौका दिनुहुँदैछ, यदि तैँले जे ठिक छ त्यो गरिस् भने त ग्रहणयोग्य हुँदैनस् र। यसको अर्थ जे ठिक छ त्यो गर कैन र ग्रहणयोग्य हो। परमेश्वरले कैनलाई ग्रहणयोग्य हुने बाटो देखाउनु भयो। कैन कार्यहरूद्वारा होइन, धर्मकर्महरूद्वारा होइन, तर विश्वासद्वारा, विश्वासद्वारा धर्मी ठहरिन्छ। परमेश्वरले कैनलाई मौकासँग चेतावनी पनि दिनुभयो यहाँ, तर यदि तैँले ठिक काम गरिनस् भने त पाप तेरो ढोकामै ढुकी बस्छ, त्यसको इच्छा त प्रति हुन्छ तर तैँले त्यसलाई अधीन गर्नै पर्छ। यहाँ पापलाई एउटा जनावरको रूपमा वर्णन गरिएको छ। सिंहले आफ्नो शिकार ढुकी बसे जसरी पापले कैनलाई ढुकी बसेको छ भने यहाँ परमेश्वरले भन्नुहुँदछ। कैनले आफ्नो रिसलाई अधीन गर्नै पर्छ, नत्र उसको रिसले उनलाई अधीन गर्नेछ। तर कैनले पापलाई अधीन गर्ने कुरामाथि कुनै पनि रुचि यहाँनिर देखाएको हामी पाउँदैनौँ। कैनको जीवनमा पापले अधीन गरिसकेको छ। कैन पापको पक्षमा थिए। कैनले आफ्नो भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे र आफ्नो भाइको हत्या गरेर कैनले आफैलाई केवल सर्पका सन्तानको पक्षमा, सर्पको पक्षमा, शैतानको पक्षमा मात्र होइन तर सर्पका सन्तान भएको प्रमाण पनि दिएका छन्। यसबाट एउटा कुरा के स्पष्ट हुन्छ भने स्त्रीको सन्तानको विजय त्यति सजिलो गरी प्राप्त हुने छैन। उत्पत्ति 3:15 प्रतिज्ञा गरेको विजय तीव्र लडाईँको द्वन्द्वको माध्यमद्वारा मात्र प्राप्त हुनेछ। सर्पको शिर कुच्याउँदा कुर्कुचो पनि डसिनेछ। हाबिलको हत्याले यो कुरा साँचो हो भने यहाँनिर प्रमाणित गरिदिएको छ। हाबिलको मृत्युले यही कुरा देखाइदिएको छ कि सर्पको शिर कुच्याइँदा कुर्कुचो पनि डसिनेछ। अझै हामी उपचारमै छौँ, हामी अझै रहस्यमूलक एउटा कहानीमै छौँ। यो एकपछि अर्को परमेश्वरले खुलाउनु हुँदैछ, खुलस्त पार्नु हुँदैछ। हाबिलको हत्यापछि परमप्रभुले कैँलाई सोध्नुभयो, तेरो भाइ हाबिल कहाँ छ? परमेश्वरले सबै कुरा जान्नुहुन्थ्यो, तैपनि उहाँले सोध्नुभयो ताकि कैँले आफ्नो पाप स्वीकार गरोस्। कसरी हामी अभिभावकले आफ्नो छोराछोरी कहाँ लुकिरहेको छ भने थाहा पाउँदा पाउँदै पनि भन्छौँ कि इथन तिमी कहाँ छौ? हामी त्यसो किन गर्छौँ? ताकि इथन आफै लुकिरहेको ठाउँबाट निस्केर आओस् भनेर। ऊ कहाँ छ, कहाँ लुकेको छ भने हामीलाई थाहा नभएर परमेश्वरले त्यसै गर्नुभएको छ। यहाँनिर जसरी अदनको बगैँचामा गर्नुभयो त्यसरी परमेश्वरले यस्तो प्रश्न गरिराख्नु भएको छ ताकि त्यो प्रश्नले यो मानिसलाई पश्चातापतर्फ डोर्याओस्। तर कहिले अझै पनि पश्चातापको कुनै सङ्केत यहाँ देखाएको छैन। पद 9 खले भन्छ, तिनले भने मलाई थाहा छैन, के म मेरो भाइको गोठाला हुँ र? कैन वास्तवमा भाइका गोठाला थिए, जेठा दाजुको रूपमा गोठाला थिए। र जब हामी पुरानो कुरा विचार गर्छौँ, इसरायल समुदायभित्रका मानिसहरू एकअर्काको गोठाला थिए। जब आजको दिनमा हामी विचार गर्छौँ, मण्डलीभित्रका सदस्यहरू एकअर्का बिचका हामी एकअर्का गोठालो हौँ, हामी एकअर्काको गोठालो। तर कहिले आफ्नो जिम्मेवारी स्वीकार गर्न चाहेको छैनन्, जसरी आदम र हव्वाले आफ्नो जिम्मेवारी स्वीकार गर्न चाहेनन्। आदम र हव्वाले जब पाप गरे तिनीहरू पनि आफ्ना पापहरू स्वीकार गर्न तयार थिएनन्। त्यो घटना तपाईँलाई थाहा छ। अनि तपाईँले आफ्नो पापहरू परमेश्वरको सामु स्वीकार गर्नुभएको, यो मेरो जिम्मेवारी, म चुकेको, म श्रीमानको रूपमा चुकेको, म श्रीमतीको रूपमा चुकेको छु भनेर स्वीकार गर्नुभएको अन्तिम पटक कहिले थियो? यो तपाईँलाई मैले यसै सोधेँ भने कि तपाईँले आफ्नो पाप प्रतिरक्षा गर्नु खोजेको, आफूलाई सही ठहराउनु खोजेको अन्तिमचोटि कहिले थियो भने सायद यसको निम्ति यसको जवाफमा तपाईँले एक महिना पछाडि फर्केर हेर्नु पर्दैन। यो अहिले बिहानै हुनसक्छ, चर्च आउँदा आउँदै हुनसक्छ कि म सही छु, म ठिक छु, म टाइममा तयार भएको छु, तर तिमीले ढिलो गरिरहेको छौ, तिमी जहिले ढिलो गर्छौ, सानो कुरामा देखिन सक्दछ। तपाईँले आफ्नो पाप स्वीकार गर्नुभएको, आफ्नो जिम्मेवारी स्वीकार गर्नुभएको, हो प्रभु म चुकेको छु भनेर परमेश्वरको सामु झुक्नुभएको अन्तिमचोटि कहिले थियो? दुःखलाग्दो कुरो, आज विश्वासीहरूको जीवनमा, विश्वासीहरूको परिवारमा पाप स्वीकार कमै मात्र हुने गर्दछ। हामी यस्तो ठानिलिन्छौँ, यस्तो मानिलिन्छौँ कि सब कुरा ठिक छ, हामी पाप गर्दैनौँ, हामी चुकेका छैनौँ। प्रियहरू, परमेश्वर पवित्र र न्यायी परमेश्वर हुनुहुन्छ, उहाँले दोषीलाई दण्ड नदी छाड्नुहुन्न। परमेश्वरले कैनलाई त्यस्तै छाड्नु भएन। पद 10-12 हेर्नुहोस् न, परमप्रभुले भन्नुभयो, यो तैँले के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ, त अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्नो मुख उगार्यो। यसको अर्थ मानिसहरूको नजरबाट पाप लुकाउन सकिन्छ, तर परमेश्वरको नजरबाट नै पाप लुकाउन कहिले पनि सकिँदैन। आदम र बाबुको पाप तिनीहरूको सन्तानमा फैलिँदै गयो। पापले मानिस र परमेश्वरसँगको सम्बन्धमा मात्रै असर पारेको हामी देख्दैनौँ, यसले प्रकृतिमा पनि यहाँनिर असर पारेको हामी देख्दछौँ। पद 12 हेर्नुहोस् न, अब तैँले भूमिको खेती गर्दा अब उपरान्त त्यसले तँलाई आफ्नो उब्जनी दिने छैन, त पृथ्वीमा एक बिना चैतको डुलुवा हुनेछस्। फेरि पनि कैनको आफ्नो प्रत्युत्तरमा परमेश्वर धैर्यवान र अनुग्रही हुनुहुन्थ्यो। परमेश्वरले कैनलाई नष्ट गर्नु भएन, त्यतिखेर उहाँले नष्ट गर्नु भएन, जसरी आदम र हव्वालाई परमेश्वरले बगैँचामा नष्ट गर्नु भएन। तर आफ्नो जीवन जोगाइदिनुहुने परमेश्वरप्रति, परमेश्वर अनु कैनप्रति अनुग्रहकारी हुँदाहुँदै पनि, तर आफ्नो जीवन जोगाइदिनुहुने परमेश्वरप्रति कृतज्ञ हुनुको साटो कैन आफ्नो दण्डलाई लिएर फेरि घनघन गर्न थाल्छ। पद 13-14 हेर्नुहोस् न, कैनले परमप्रभुलाई भने, मैले सहनै नसक्ने कडा दण्ड मलाई भयो, हेर्नुहोस् आज तपाईँले मलाई यस भूमिबाट निकालिदिनुहुन्छ र तपाईँको उपस्थितिबाट मैले लुक्नुपर्नेछ, म पृथ्वीमा बिना चैनको डुलुवा हुनेछु र मलाई फेला पार्ने जोसुकीले पनि मलाई मार्नेछ। अरे कोइन कोसँग डराउँदैछ? त्यहाँ अन्य मानिसहरू पनि थिए, तिनीहरू कहाँबाट आए? सायद यी प्रश्नहरू तपाईँको मनमा अहिले खेल्दै होला। मित्रहरू, हामीले यो याद गर्नुपर्छ कि हामी कथा पढिरहेका छौँ। कथाको विशेषता भनेको सबै कुरा डिटेलमा विस्तृत रूपमा बताइँदैन, कथाको जोड खालि कहानीमा हुन्छ र कहानीमा जति पनि संलग्न पात्रहरूमा। तपाईँले मुभी हेर्नुभएको छ, चलचित्र हेर्नुभएको छ, चलचित्र निर्देशकले आफूले चाहेको चरित्रलाई मात्र क्यामेरामा कैद गर्छ, उसले सबै चरित्रहरूलाई पात्रहरूलाई क्यामेरामा कैद गर्दैन। त्यसको अर्थ यो होइन कि त्यहाँ अरू मानिसहरू थिएन भन्ने हुँदैन। जसरी चलचित्र निर्देशकले आफूले चाहेको चरित्रलाई मात्र, पात्रलाई मात्र क्यामेरामा कैद गर्छ, उत्पत्ति चारले पनि केवल कैनलाई मात्र यहाँ फोकस गरिरहेको छ, आफ्नो क्यामेरा कैनतर्फ यहाँ फोकस गरिरहेको छ। त्यसै गरी पद चारमा पनि आदमको अरू उदाहरणको लागि तपाईँले 5:3 हेर्न सक्नुहुन्छ। यही 5:3, उत्पत्ति 5:3 हेर्नुहोस् न। आदमको उमेर 130 वर्षको हुँदा उनको आफ्नै प्रतिरूपमा एउटा छोरो जन्मियो, उनले त्यसको नाउँ सेत राखे। सेतको जन्म भएपछि आदम 800 वर्षसम्म बाँचे र उनका अरू छोरा छोरीहरू जन्मे। ओके, यो पढिरहेको तपाईँलाई थाहा हुँदैछ कि यहाँनिर के छुटेको छ। यहाँनिर आदमदेखि नोआसँगको वंशावलीमा यहाँ कैन र हाबिलको नाम छुटेको छ, यहाँ केवल सेतको नाम मात्र छ, तर कैन र हाबिल कहाँ गयो उल्लेख गरिएको छैन यहाँनिर। फेरि क्यामेराले के गरेको छ, खालि सेतमा फोकस गरिरहेको छ। योभन्दा अगाडि कैनमा फोकस गरेको थियो, अब सेतमा फोकस गर्दैछ। त्यसै गरी पद चारमा पनि आदमको अरू छोराछोरीहरू जन्मे भन्दछ, तर तिनीहरूको फेरि नाउँ यहाँ उल्लेख गरिएको छैन। यसको अर्थ कथा यहाँ कैनमा केन्द्रित छ र कैन अरू मानिसहरूबाट मर्ने डराइरहेको छ। अरू मानिसहरू पनि त्यहाँ पक्कै पनि यसको अर्थ हुनसक्छ, किनकि हामीलाई कैन र हाबिलको बारेमा मात्र बाइबलले बताए पनि अरू आदमको अरू छोराछोरी पनि त्यहाँ जन्मेका थिए भने हामीलाई एउटा सङ्केत भने दिएको छ। तर बाइबलले सबै कुरा हामीलाई विस्तृत रूपमा बताउँदैन। यदि सबैको नामहरू बाइबलमा लेखिने भने हाम्रो बाइबल कत्रो हुने थियो तपाईँ कल्पना गर्न सक्नुहुन्न। तर कथा यहाँ केवल कैनमा एउटा पात्रमा केन्द्रित छ, त्यसैले हामी कैनमा फर्क्यौँ। कैन आफ्नो पापलाई लिएर कति पनि सो गर्दैन, कैनलाई आफ्नो पापको भन्दा सजायको बढी यहाँ चिन्ता छ, अनन्त मृत्यु र न्यायको भन्दा बढी शारीरिक मृत्युको चिन्ता छ उसलाई। दुःख लाग्दो कुरो, आज पनि धेरै मानिसहरू नर्कको डरको कारण मात्र यीशुमा विश्वास गर्न चाहन्छन्, तर सृष्टिकर्ता विरुद्ध गरिएको आफ्नो पापलाई लिएर कति पनि गम्भीर देखिँदैनन्। यो हामी चर्चभित्र पनि देख्दछौँ, चर्चभित्र मानिसहरू आइरहेको देख्छौँ हामी, किनकि मानिस नर्क जान चाहँदैन, तर ती मानिसहरू परिवर्तन पनि हुन चाहँदैन। अनि तपाईँ के को बढी डर मान्नुहुन्छ, तपाईँको पापको कि तपाईँको पापको परिणामको? जब तपाईँ झुट बोल्दा पक्राउ पर्नुहुन्छ, तपाईँको प्रतिक्रिया कस्तो हुन्छ? के तपाईँ आफ्नो पापलाई लिएर शोक गर्नुहुन्छ कि झुटको परिणामको कारण दुःखी बन्नुहुन्छ? ला थाहा पायो, अब मेरो अब विजेत हुनु पर्यो। मानिसहरूले आफ्नो पापलाई गम्भीर रूपमा हामी मण्डलीभित्र पनि लिएको पाउँदैनौँ। यसको मुख्य कारण भनेको पाप मूलभूत रूपमा परमेश्वरको विरुद्धमा हो भनेर देख्न चुक्नु हो। के तपाईँ आफ्नो पापलाई गम्भीर रूपमा लिनुहुन्छ? के तपाईँले गर्ने हरेक पापले तपाईँलाई परमेश्वरको सामु शोक गर्ने बनाउँछ? के तपाईँ आफ्नो पापको परिणामलाई लिएर खालि चिन्ता फिक्री व्यक्त गर्नुहुन्छ? कहिले आफ्नो पापलाई गम्भीर रूपमा लिएन, कैनले आफ्नो पापको भन्दा बढी पापको परिणामको डर माने, जसले उसलाई उजुरी कम्प्लेन गर्ने बनाइदियो। तर पनि तिनलाई क्षमा गर्न परमप्रभुले कैनलाई रक्षा गर्न परमप्रभुले तिनीमाथि एउटा चिन्ह लगाइदिनु भयो। त्यसपछि कैन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद भन्ने देशमा बस्न लागे। प्रियपतन, यता सारा मानिस जातिले बगैँचा बाहिर आफ्नो निवास बनाएको छ, बगैँचा बाहिर आफ्नो घर बनाएको छ, बगैँचा बाहिर पाप क्यान्सर जस्तै तीव्र रूपमा चारैतिर फैलिएको छ, तर मानिसको पापले परमेश्वरको मुक्तिको योजनालाई रद्द गरेन। परमेश्वरले यसद्वारा भएर आफ्नो योजनालाई अगाडि बढाइराख्नु भयो। मानिसको बढ्दो नैतिक भ्रष्टताको बिचमा पनि परमेश्वर आफ्नो करारप्रति विश्वासयोग्य हुनुहुन्थ्यो। कैनको जन्मसँगै त्यहाँ एउटा आशा पलाएको थियो, तर कैनले हाबिललाई मार्ने बित्तिकै र कैनलाई परमेश्वरले न्याय गर्ने बित्तिकै त्यो आशा फेरि निराशामा परिणत भएको छ। तर त्यो निराशाको बिचमा पनि परमेश्वर आफ्नो प्रतिज्ञाप्रति भने विश्वासी हुनुहुन्छ, उहाँको प्रतिज्ञा जारी रहन्छ। स्त्रीको सन्तानले सर्पको शिर अवश्य कुच्याउने नै छ, तर फेरि पनि प्रश्न त्यो स्त्रीको सन्तान को हुनेछ। त्यो कैन थिएन, त्यो हाबिल हुन सकेन। अब को हुन्छ होला त्यो स्त्रीको सन्तान? पद 17-18 हेर्नुहोस् न, फेरि अर्को आशा यहाँ पलाएको हामी पाउँदछौँ। आफ्नी पत्नीसित कैनको सहवास भयो। तपाईँ विचार गर्नुहोस्, यो वाक्यांश घरिघरि दोहोरिन्छ, तिनचोटि दोहोरिन्छ यो चार अध्यायमा। यसको अर्थ एकपछि अर्को त्यहाँनिर नयाँ थालनी जस्तो नयाँ आशा त्यहाँनिर पलाइरहेका देख्दछौँ। पद 17-18 हेर्नुहोस् फेरि तपाईँको बाइबलमा, उत्पत्ति 4 अध्यायको 17-18 पदमा, आफ्नी पत्नीसित कैनको सहवास भयो र गर्भवती भएर तिनले हनोकलाई जन्माइन्। कैनले एउटा सहर बनाएर आफ्नो छोराको नाउँमा त्यो सहरको नाउँ पनि हनोक राखे। हनोकबाट इरादको जन्म भयो, इरादबाट महुयालको जन्म भयो, महुयालबाट मत्तुसायलको जन्म भयो, मत्तुसायलबाट लेमेकको जन्म भयो। यो पदसँग फेरि आशा जाग्न सुरु हुन्छ। के स्त्रीको सन्तान हनोक हुनेछ? के इरादा हो? के महुयाल हो? मत्तुसायल हो? लेमेक हो? के अब परमेश्वर आफ्नो प्रतिज्ञा पुरा गर्नुहुनेछ? कि परमेश्वरले अब आफ्नो मानिसहरूको उद्धार गर्नुहुनेछ? तर विडम्बना, कैनको कुनै पनि पुस्तामा हाबिलको जस्तो विश्वास पाइएन। यद्यपि संस्कृति, शिल्पकला र पशुपालनका क्षेत्रहरूमा कैनका सन्तानहरू निकै अगाडि पाइए तापनि तिनीहरूको नैतिक चरित्रमा भने झनै गिरावट छाएको देखिन्छ। यो कुरा लेमेकको सन्दर्भमा स्पष्ट हामी देख्दछौँ। पद 19 हेर्नुहोस् न, लेमेकले दुईजना पत्नी ल्याए, एउटीको नाउँ आदा र अर्कीको नाउँ सिल्ला थियो। मलाई लाग्छ यो पहिलो बहुविवाह थियो, रेकर्ड भएको पहिलो बहुविवाह थियो, जुन परमेश्वरको मौलिक ओरिजिनल योजनाको विरुद्धमा थियो। तर पनि मानिस जातिलाई समृद्ध गर्नमा परमेश्वर दयालु हुनुहुन्थ्यो। र पदहरू 20-22 हामी देख्दछौँ कि आदमले याबालाई जन्माइन् र उनी पालका बस्नेहरू र पशु पाल्नेहरूका पुर्खा थिए। उनका भाइको नाउँ युबाल हो। उनी चाहिँ बिडा र सारङ्गी अथवा बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। सिल्लाले तुबल कैनलाई जन्माइन्। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। परमेश्वरले मानव संस्कृति, कलात्मकता र प्राविधिक सिपले मानिस जातिलाई आशिष दिनुभयो। तर मानिसले असलभन्दा खराबलाई अगाडि बढाउन ती सबै आशिषहरू प्रयोग गरेका हामी पाउँदछौँ। आजको दिनमा जब हामी विचार गर्छौँ, टेक्नोलोजी प्रविधि एकदमै असल छ, परमेश्वरबाट यो असल गिफ्ट हो, यो असल दान हो, तर त्यसलाई खराब, दुष्टता फैलाउनको निम्ति पनि, त्यसलाई प्रचार प्रसार गर्नको निम्ति पनि प्रयोग गर्न सकिन्छ, दुरुपयोग पनि हुन सक्दछ। तपाईँको हातमा भएको मोबाइल फोनले परमेश्वरको महिमा पनि गर्न सक्छ, परमेश्वरको नाउँमा अनादर पनि ल्याउन सक्छ। यो सदुपयोग पनि हुनसक्छ, यो दुरुपयोग पनि हुनसक्छ। तर जब हामी आदम उत्पत्ति 4 अध्यायमा हामी विचार गर्दछौँ कि ती मानिसहरूले ती सबै परमेश्वरबाट आशिषहरूलाई मानिसले आफ्नो विद्रोहमा, आफ्नो विद्रोहको निम्ति, विद्रोहको हतियारको निम्ति प्रयोग गरेको हामी देख्दछौँ। परमेश्वरको विरुद्धमा मानव विद्रोह झनै बढ्दै गएको हामी बताउँछौँ। उदाहरण तपाईँले हेर्नुहोस् न, उदाहरण लेमेकले बदला सम्बन्धी ईश्वरीय प्रबन्धको यहाँ दुरुपयोग गरेको छ। पदहरू 23-24, यो आदर सिल्ला मेरा कुरा सुन, ए लेमेकका पत्नी हो, मैले भनेको कुरामा ध्यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई यदि कैनको बदला 7 गुणा लिइन्छ भने लेमेकको चाहिँ 77 गुणा लिइनेछ। मानव जातिले विद्रोहको यो गीत आजको दिनसम्म पनि गाइरहेको छ। तर मानिसको बढ्दो नैतिक भ्रष्टताको बिचमा पनि परमेश्वर आफ्नो फेरि आफ्नो करारप्रति विश्वासयोग्य हुनुहुन्थ्यो। परमेश्वरको महान प्रतिज्ञा जारी रहेको हामी यहाँ पाउँदछौँ। कैनका ती सन्तानहरूमा प्रतिज्ञाको सन्तान नपाइए तापनि त्यो निराशाको बिचमा पनि, आशाको कुरा त छोडिदिउँ, तर कैनको सन्तानमा झन् पाप तीव्र रूपमा बढ्दै गएको हामी देख्दछौँ। तर त्यो पापको अध्ययारो त्यो अवस्थामा, अन्धकारपूर्ण त्यो अध्ययारो अवस्थामा पनि परमेश्वरको प्रतिज्ञा पनि जारी रहेको छ। स्त्रीको सन्तानले सर्पको शिर कुच्याउने त्यो प्रतिज्ञा परमेश्वरले जारी राख्नु भएको छ, तर प्रश्न अझै पनि जारी नै रहन्छ। प्रश्नको उत्तर अहिलेसम्म हामीले पाएका छैनौँ, त्यो स्त्रीको सन्तान को हुनेछ, त्यो कैन थिएन, त्यो कैनका छोरा त्यो हनोक थिएन, त्यो को हुनेछ। अनि फेरि पद 25 आएपछि हामी अर्को आशा फेरि जागेका हामी देख्दछौँ। पद 25 फेरि आफ्नी पत्नीसित आदमको सहवास भयो र तिनले एकजना छोरा जन्माइन् र तिनको नाउँ यसो भनेर सेत राखिन्, कैनले मारेको हाबिलको सट्टामा परमेश्वरले एकजना अर्को बालक मलाई दिनुभयो। हाबिलको सट्टामा परमेश्वरले अर्को बालक हब्बालाई दिनुभयो कारण मात्र उनी आनन्द मनाइरहेका थिएनन्, तर आफ्नो प्रतिज्ञाप्रति परमेश्वर विश्वासयोग्य हुनुभएको कारण प्रशंसा गरिरहेका थिइन्। यो फेरि यो 25 तपाईँ विचार गर्नुहोस्, कैनले मारेको हाबिलको सट्टामा परमेश्वरले मलाई परमेश्वर एकजना अर्को बालक मलाई दिनुभयो भने छ, एकजना अर्को बालक मलाई दिनुभयो अथवा एकजना अर्को बालक परमेश्वरले नियुक्त गर्नुभयो भन्ने यहाँनिर एउटा वास्तविक यहाँनिर अनुवाद हुँदछ। फेरि अर्को आशा पलाएको छ, सायद हब्बाले यतिखेर सोचिरहेको हुन सक्छन् कि अब सायद परमेश्वरले सेतद्वारा आफ्नो प्रतिज्ञा पुरा गर्नुहुनेछ, परमेश्वरले सेतद्वारा आफ्नो प्रतिज्ञा पुरा गर्नुहुनेछ, परमेश्वरले सेतद्वारा अब सर्पको शिर कुच्याउनुहुनेछ, शैतानको शक्तिलाई उहाँले निशस्त्र पार्नुहुनेछ र आफ्ना मानिसहरूलाई उहाँले आफूसँग मिलापमा ल्याउनुहुनेछ। तर पनि हामी हेर्छौँ कि सेत पनि त्यो प्रतिज्ञाको सन्तान थिएन, किनकि पद 26 अनुसार सेतको पनि अर्को छोरा भयो। हामीले कैनलाई हेरिरहेको थियौँ, हाबिललाई हेऱ्यौँ, हनोकलाई हेऱ्यौँ, सेतलाई हामीले हेरिरहेको थियौँ। सेतले फेरि हामीलाई एनोसतर्फ फेरि इसारा गरिरहेको छ, हुनुसक्छ त्यो स्त्रीको सन्तान एनोस हो। सेतको पनि एकजना छोरा भयो र उनको नाउँ एनोस राखियो। तर हामीलाई थाहा छ जब हामी उत्पत्ति 4 अध्यायलाई सिधाएर 5 अध्यायमा जान्छौँ, त्यो एनोस पनि स्त्रीको सन्तान होइन। तर एउटा कुरा यहाँ के पक्का छ भन्दाखेरि, परमेश्वरको प्रतिज्ञाको सन्तान सेत भएर सेतको वंशबाट आउने भन्ने यहाँ कुरा पक्का भइसकेको छ, सेतद्वारा भएर आउनेछ। अध्याय 4 अन्त्य यसरी हुन्छ, त्यस समयदेखि मानिसले परमप्रभुको नाउँको पुकारा गर्न सुरु गरे। यसको अर्थ के हुन्छ? यसको अर्थ सेतको समयदेखि मानिसले मुक्तिको लागि परमप्रभुको नाउँ अथवा परमेश्वर करारीय नाउँ पुकारा गर्न थाले। यसले एउटा कुरा यही संज्ञा गर्दछ कि सेतको लाइनद्वारा भएर वंशद्वारा भएर एक दिन उद्धारकर्ता आउनुहुनेछ। तर फेरि पनि त्यो 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 सन्तानको हुनेछ, त्यो प्रतिज्ञाको सन्तान को हुनेछ, कि त्यो नोआ हो? होइन, नोआको छोरा तिनजना छोरा थिए, तिनजनामा परमेश्वरले सेमलाई छान्नु भयो, तर के त्यो सेम हो? सेम पनि होइन। त्यसपछि पछाडि हामी हेर्छौँ अब्राहमको बारेमा हामी 12 अध्यायमा पढ्न पाउँछौँ, अनि यसो लाग्छ त्यो स्त्रीको सन्तान पक्कै पनि अब्राहम हो, किनकि परमेश्वरले अब्राहमलाई बोलाउनु भयो। तर अब्राहम पनि होइन, किनकि अब्राहमको सन्तानद्वारा परमेश्वरले पृथ्वीको सबै जातिले आशिष दिने प्रत्यय गर्नुभएको छ। सो स्त्रीको सन्तान अब्राहमको सन्तान हुनेछ, अब्राहम आफै होइन। सो स्त्रीको सन्तान नै अब्राहमको सन्तान हुनेछ। तर त्यो को हो फेरि पनि? त्यो अब्राहमको सन्तानको इसाक हो? होइन। याकुब होइन। मोसा होइन। दाउद होइन। त्यो सबै त्यो को हो? स्त्रीको सन्तानको। जब हामी नयाँ करारमा हामी आइपुग्छौँ, नयाँ करारमा अघि भर्खरै सञ्चालकले पढ्नुभएको थियो लुका 3 अध्यायमा, तपाईँ त्यतातिर फेरि एकपल्ट पठाउनुहोस् त, लुका 3 अध्यायमा यहाँनिर 23 पदमा शीर्षकै दिएको छ, येशूको वंशावली। बाइबल पढ्दा प्राय वंशावली स्किप गरिन्छ, छाडिन्छ, होइन, पढ्न मन लाग्दैन। अघि भाइ रविनले पढिरहँदाखेरि पनि हामीलाई कस्तो कस्तो भइरहेको थियो, फलानाको छोरा फलाना, फलानाको छोरा फलाना, फलानाको छोरा फलाना, यो किन राख्यो होला जस्तो लाग्छ। यदि त्यो हटाइदियो भने बाइबल पढ्न कति सजिलो हुन्थ्यो, होइन? तर प्रियहरू, वंशावलीको महत्त्व छ, वंशावलीको महत्त्व छ। बाइबलमा जति पनि वंशावली छन् तिनीहरूको अर्थ यही हुन्छ कि परमेश्वरले आफ्नो प्रतिज्ञा भुल्नु भएको छैन। वंशावलीको अर्थ यही हुन्छ कि परमेश्वर आफ्नो प्रतिज्ञाप्रति विश्वास योग्य हुनुहुन्छ, उहाँले आफ्नो प्रतिज्ञा भुल्नु भएको छैन। स्त्रीको सन्तानबाट, स्त्रीको सन्तानले सर्पको शिर कुच्याउने उहाँको प्रतिज्ञा उहाँले पुरा गर्नुहुनेछ हुनेछ, त्यो स्त्रीको सन्तानबाटै आउनेछ भन्ने त्यो प्रतिज्ञा परमेश्वरले भुल्नु भएको छैन। तर जब हामी लुका 3 अध्याय हामी पढ्छौँ यहाँ स्पष्ट देख्न सक्दछौँ कि येशु जो योसेफका छोरा थिए, होइन येशु जो आजभन्दा 2000 वर्ष अगाडि जन्मिनु भयो उहाँ योसेफको छोरा हुनुहुन्थ्यो, शारीरिक छोरा नभए तापनि। योसेफ कसका छोरा थिए? एलीका छोरा थिए। एली कसका छोरा थिए? मत्तातका छोरा थिए, र मत्तात लेवीका छोरा थिए। त्यसरी नै अनि यहुदा याकुबका छोरा थिए, अनि मत्तात लेवीका छोरा थिए, लेवीको पुर्खा यहुदा याकुबका छोरा थिए, याकुब इसाकका छोरा थिए, इसाक अब्राहमको छोरा। तपाईँले देख्नु त्यो लाइन धर्सा अब्राहम 13 छोरा थिए, त्यसपछि फेरि 13 फेरि पुर्खा केनान एनोसका छोरा थिए, एनोस सेतका छोरा थिए, जसको बारे हामीले भर्खरै पढिरहेका थियौँ। सेत आदमका छोरा थिए र आदम परमेश्वरका छोरा थिए। स्त्रीको त्यो सन्तान परमेश्वरको पुत्र हो, येशू ख्रीष्ट हुनुहुन्छ जो आजभन्दा 2000 वर्ष अगाडि आउनुभयो। परमेश्वरले आफ्नो पुत्रद्वारा मानिस जातिलाई उद्धार गर्ने योजना पुरा गर्नुभयो। येशू ख्रीष्ट नै त्यो स्त्रीको सन्तान हुनुहुन्छ, येशू ख्रीष्ट नै त्यो प्रतिज्ञाको सन्तान हुनुहुन्छ, दोस्रो आदम हुनुहुन्छ, जसको सेत झैँ नियुक्त गरियो, नोवालाई झैँ बोलाइयो र सेमलाई झैँ चुनियो। यसरी अन्त परमेश्वरले उत्पत्ति 3:15 प्रतिज्ञा ख्रीष्टमा पुरा गर्नुभयो। परमेश्वरले विद्रोही मानिस जाति प्रतिको पाप, मानिस जातिको पाप क्षमा गरी आफूसँग मिलापमा ल्याउने प्रतिज्ञा 2000 वर्ष अगाडि क्रुसमा पुरा गर्नुभयो। पापीहरूलाई बचाउने येशू ख्रीष्ट क्रुसमा मर्नुभयो। क्रुसमा उहाँको मृत्यु कुनै पराजय थिएन, देख्दा पराजय जस्तो थियो, किनकि हामीले अघि नै हेर्दै थियौँ कि सर्पले स्त्रीको सन्तानको कुर्को चाहिँ डस्नै पर्छ, त्यो क्रुसमा भएको थियो। तर पाप र मृत्यु र शैतानमाथि येशूले त्यो क्रुसमा मरेर विजय हासिल गर्नुभयो। क्रुसमा येशूले झुन्डेर सर्पको शिर कुच्याइदिनु भयो। कलवरीको सर्वोच्च व्यङ्ग आइरोनी यही हो कि शैतानको दृश्यमान विजय उसको हार थियो। क्रुसलाई हेर्दाखेरि शैतानले जिते जस्तो देखिन्थ्यो, तर ऊ हारिरहेको थियो। मानव पापको बाक्लो र रगतम्य इतिहास भएर परमेश्वरले प्रतिज्ञाको रेखा जारी राख्नुभयो र अन्तत ख्रीष्टमा पुरा गर्नुभयो। परमेश्वर, हाम्रो परमेश्वर, बाइबलको परमेश्वर आफ्ना प्रतिज्ञाप्रति विश्वासयोग्य हुने परमेश्वर हुनुहुन्छ। उहाँले आफ्नो प्रतिज्ञाप्रति विश्वासयोग्य भएर देखाउनु भएको छ र प्रभु येशू नआउन्जेल उहाँ आफ्नो प्रतिज्ञाप्रति विश्वासयोग्य हुनुहुनेछ। आज पनि 2000 वर्ष अगाडि येशू आउनुभयो, हाम्रो निम्ति जिउनुभयो, मर्नुभयो, गाडिनुभयो, त्यस दिनमा जीवित भयो, उठ्नुभयो, स्वर्ग फर्किजानुभयो, फेरि उहाँ हामीलाई लिन आउने वाचा गर्नुभएको छ। त्यो वाचाप्रति पनि उहाँ विश्वासयोग्य हुनुहुन्छ। उहाँले हामीलाई टुर छाड्नु हुने छैन, उहाँले हामीलाई एक्लो छाड्नु हुने थिएन। हामी कुन परिस्थिति भएर गइरहेको छौँ त्यसले कुनै पनि फरक पार्दैन, तर हाम्रो येशू फर्की आउँदै हुनुहुन्छ। प्रियहरू, उत्पत्ति 4 एउटा कुरा स्पष्ट बनाउँछ कि केवल मुक्ति, केवल मुक्ति परमेश्वरको अनुग्रहद्वारा मात्र सम्भव छ। परमेश्वरले हाम्रो मुक्तिको योजना बनाउनुभयो, परमेश्वरले नै त्यो योजना पुरा गर्ने प्रतिज्ञा गर्नुभयो र परमेश्वरले त्यो योजना पुरा गर्नुभयो। अब तपाईँ र म सबै बाँच्न सक्छौँ। यदि तपाईँ आफ्नो अधर्मबाट, आफ्नो धर्मकर्मबाट, आफ्नो गुणमा भरोसा गर्न छाडेर येशूमा विश्वास गर्नुहुन्छ भने तपाईँ पनि बाँच्न सक्नुहुन्छ। यदि तपाईँ बिहान येशू बिना हुनुहुन्छ भने म तपाईँलाई आग्रह गर्न चाहन्छु कि येशूमा विश्वास गर्नुहोस्। कैनको मूर्खता त्यागेर हाबिलले अप्रत्यक्ष रूपमा भरोसा गरेर येशूमा विश्वास गर्नुहोस्। तपाईँ थाहा छ हाबिलले कसमा विश्वास गरिरहेको थियो? उत्पत्ति 4 हाबिलले अप्रत्यक्ष रूपमा, इन्डाइरेक्टली येशूमा विश्वास गरिरहेको थियो। किनकि बाइबलले हामीलाई भन्दछ, हिब्रूको पुस्तकले हामी भन्दछ कि हाबिलले विश्वास आफ्नो भेटी चढाए। के माथिको विश्वास? प्रतिज्ञामाथिको विश्वास। कसको प्रतिज्ञा? मुक्तिदाताको प्रतिज्ञा, मसीहाको प्रतिज्ञा। भनेपछि प्रतिज्ञा गरेको येशूमाथि विश्वास गरेर हाबिल धर्मी ठहरियो, तर कैनले विश्वास गर्न चाहेन, परमेश्वर अनुग्रहमाथि भर पर्न चाहेन। प्रिय, तपाईँ यदि यस बिहानी ख्रिस्ट बिना हुनुहुन्छ भने कैनको मूर्खता त्याग्नुहोस् र हाबिलले विश्वास गरेको येशूमा विश्वास गर्नुहोस्। तपाईँ ख्रिसमस धेरै वर्ष अघि सुरु भएको एउटा महान भव्य कथाको केवल एक अंश मात्र हो। मैले यसरी भनिरहेको थिएँ अघि भर्खरै सुरुमा, ख्रिसमस नै भव्य कथा होइन, तर भव्य कथाको त्यो अंश हो, फुलफिलमेन्ट हो, जुन कथा धेरै वर्ष अगाडि सुरु भएको थियो। आजभन्दा 2000 वर्ष पहिले यरुसलेमको सहरको बेथलेहेम गाउँमा जन्मिनु हुने बालक येशू नै त्यो प्राचीन सर्पको शिर कुच्याउनेवाला हुनुहुन्छ। प्रभुको महिमा होस्। आउनुहोस् हामी प्रार्थना गरौँ।